नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्संवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक दिनको बिहानीमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुने अन्तर्संवादमा हामी विभिन्न समसामयिक सन्दर्भहरूबारेमा सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद गर्ने गरेका छौं। यस क्रममा आजको श्रृंखलामा हामीसँग प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसद विद्या भट्टराई संवादमा रहनुहुनेछ। कोरोना संक्रमणको कारण उत्पन्न परिस्थितिमा सांसदहरूको भूमिकाको प्रसंगसँगै समसामयिक राजनीतिक सन्दर्भमाथिका विभिन्न प्रसंगहरू जोडेर हामी सांसद विद्या भट्टराईसँग संवाद गर्ने तयारीमा छौं। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मान्यज्यू नमस्कार।
हजुर नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
हजुर धन्यवाद।
अब सांसदको भूमिकामा रहँदै गर्दाखेरि यति बेला संसद नरहेको अवस्था, देशको परिस्थिति एउटा महामारीसँग जुद्धै गरेको स्थितिमा तपाईँहरूको चाहिँ भूमिका कस्तो रहेको छ यति बेला?
हामी हिजो जति बेला संसद चलिरहेको थियो त्यति बेला चाहिँ हामी संसदमा प्रभावकारी हिसाबले विषयहरूलाई उठाएका थियौँ। अहिले समितिको बैठकहरू चलिरहेछ, कहिले भर्चुअल रूपमा कहिले भौतिक रूपमा पनि हामी बसेर कामहरू गरिरहेका छौँ एकातिर। अर्कोतिर हाम्रो आफ्नो क्षेत्रका मतदाताहरू त्यसै गरी अब पार्टीका कार्यकर्ताहरू के छ समस्या भन्ने हिसाबले हामी सम्पर्कमा छौँ, समन्वय गरिरहेका छौँ।
जनप्रतिनिधिको हिसाबले सबभन्दा पहिला आफ्नो निर्वाचन क्षेत्रको अवस्था सबभन्दा चासोको विषय स्वाभाविक मानिन्छ। तपाईँले प्रतिनिधित्व गर्नुहुने कास्की क्षेत्र नम्बर 2 समग्रतामा त्यहाँको अहिलेको अवस्था र त्यहाँ भइरहेका सबै संयन्त्रहरूको परिचालन गर्ने अवस्थामाथिको पछिल्लो स्थिति के छ, त्यो जानकारी गराइदिनुहोस् न।
यहाँ के छ भने तपाईँहरूले अहिले जुन प्रश्न गरिरहनु भएको छ, पोखरा पनि बिस्तारै संक्रमितहरूको दर बढिरहेको, हिजो धेरै संक्रमितको दर चाहिँ अगाडिको भन्दा अझ बढिरहेको छ पोखरा भन्ने हिसाबले पनि सूचनाहरू आइरहेका छन्। त्यसैले यहाँ अब प्रदेश सरकारले पनि आफ्नो हिसाबले काम गरिरहेको छ, यहाँको स्थानीय सरकारले आफ्ना तयारीहरू गरिरहेको छ र हामीले के भन्दा कहाँनिर कमी छन्, के कुरा पुगेको छैन भन्ने सवालमा नै छलफल गरिरहेका छौँ। खास गरी यसमा चाहिँ मैले स्वास्थ्य क्षेत्रमा जिम्मेवारी लिनुभएको सरकारको जसले जिम्मेवारी लिएर बस्नुभएको छ पोखराको सन्दर्भमा प्रादेशिक प्रमुखहरू त्यसै गरी अस्पतालका प्रमुखहरूसँग मैले एकपल्ट कुराकानी गरेको छु र उहाँहरूको भनाइमा हामीसँग अहिले सबैभन्दा हामीले ध्यान दिनुपर्ने कुरा अब परीक्षणको कुरामा त्यति धेरै समस्या छैन, तर परीक्षणपछि जस्तो आइसियुको कुरा, त्यसपछि भेन्टिलेटर भोलि चाहिँ कति चाहिन्छ भन्ने कुराको आकलन उहाँहरूले गर्नुभएको छ, त्यो अनुसार उहाँहरूले सरकारसँग माग पनि गर्नुभएको छ र हामीलाई यहाँ अपर्याप्त भएका कुराहरू समयमै पुर्याइदिन हुनका लागि तपाईँहरूले चाहिँ भूमिका खेलिदिनुहोस् भन्ने उहाँहरूको चाहिँ मान्यता छ र मलाई लाग्छ मेरो भूमिका त्यही नै हो भन्ने चाहिँ
संघीय संसदमा रहेर तपाईँहरूले चाहिँ जुन ढंगको अब संघीय भूमिका मार्फत स्थानीय अथवा त्यहाँको प्रदेशलाई फेसिलिट गर्ने खालको चाहिँ भूमिकाको प्रसंग गरी जोडिरहँदाखेरि कतिपय सन्दर्भमा हामीले अस्पतालहरूको अवस्थालाई सुधार गर्ने विषयले गर्दाखेरि त्यसमा भएको कमजोरीको कारणले गर्दाखेरि मान्छेहरू अरू रोग लागेर पनि अस्पताल जान डराउने अवस्थाले गर्दाखेरि एक खालको निराशाको स्थिति रहेको पनि बुझिन्छ। यो सन्दर्भमा स्वास्थ्य क्षेत्रमा भइरहेको चाहिँ समन्वयको प्रसंगमा रहेका केही कमजोरीहरू देख्नुहुन्छ, सुधार गर्नुपर्ने केही चिजहरू पनि तपाईँहरूले चाहिँ भेटाउनु भएको छ?
अब यस्तो रह्यो, एउटा चाहिँ मलाई के लाग्छ भने सार्वजनिक अस्पताल सेवा क्षेत्र हामीले पहिला नै जति प्रभावकारी ढङ्गले त्यो सेवा दिन सक्नु पर्थ्यो यो बहसको विषय थियो भन्ने मलाई लाग्छ, किनकि बिचमा जब हामी तपाईँ उदारीकरणको अभ्यासलाई सुरु गऱ्यौँ, निजीकरणको अभ्यासलाई सुरु गऱ्यौँ, त्यसपछि स्वास्थ्य क्षेत्र अत्यन्त धेरै निजीकरण भयो र सेवा प्रदायकहरू पनि निजी क्षेत्रबाट नै तपाईँ सेवा दिने खालको अवस्था चाहिँ बन्यो, जसले गर्दाखेरि सार्वजनिक क्षेत्रलाई कसरी सुधार गर्ने, कसरी अगाडि बढाउने, यो कसरी जनताको पहुँचसम्म पुर्याउने भन्ने सवाल चाहिँ बस्दो विषयको बनिरहेको सन्दर्भमा हामीले यत्रो महामारीलाई बेहोर्नु पर्यो, जसको कारण तपाईँ स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति सरकार सबैका लागि चाहिँ एउटा चुनौतीपूर्ण विषय नै बन्यो। त्यसैले मलाई के लाग्छ भने उहाँहरूको अहिलेको भनाइ चाहिँ खास गरी तिनवटा कुरालाई बढी ध्यान दिनुपर्छ भन्ने छ। त्यसमा के देखिन्छ भने एउटा चाहिँ मलाई लागेको पनि संयोजनको कुरा, जस्तो एउटा सरकारका निकायहरू बीचको संयोजन, अर्को राज्यका निकायहरू बीचको संयोजन, जस्तो हामी राज्य अन्तर्गतका प्रतिनिधिहरू भयौँ, त्यसै गरी सरकारका विभिन्न तह छन्, निकाय छन्, तिनीहरू बीचको संयोजन, सहकार्य र समन्वय, यो तिनवटा कुरा हामीले अगाडि बढायौँ भने मलाई लाग्छ धेरै समस्याहरू आउँदैनन्। अहिले जति पनि कुरा तलबाट उठिरहेको छ, हामीलाई यो अपर्याप्त भयो भनेपछि सरकारले त्यसलाई ध्यान दिँदै, जस्तो हिजो अब तलसम्म हाम्रो चाहिँ सयहरू पुगेन भनेपछि सरकारले सय थप गर्यो, परीक्षणको दायरा बढाउनु पर्यो भन्ने माग आयो, परीक्षण बढायो, तर अब के भएको छैन भन्दा कहाँ के छ, कस्तो छ, त्यहाँ के खालको समस्या छ भन्ने एउटा संयन्त्र, त्यो संयन्त्र जनतासम्म पुग्नका लागि जनप्रतिनिधिहरू, सरकारका विभिन्न तहमा कार्यरत, निकायमा कार्यरत जो जिम्मा लिएर बस्नु भएको जिम्मेवार व्यक्तित्वहरू, त्यसै गरी दलहरूसँग सम्बन्ध व्यक्तित्वहरू, अनि समाजमा समाजको नेतृत्व गरिरहनु भएका टोल विकास संस्था, त्यसै गरी अब तपाईँ विभिन्न समूहमा कार्यरत सदस्यहरू, अनि तपाईँ गैर सरकारी संस्था वा नागरिक समाजका सदस्यहरू, सबै बीचको एउटा खालको सहकार्य समन्वय हुन सक्यो भने मलाई लाग्छ कतिपय समस्याहरू हामीले जनताले फेस गरेपछि त्यसलाई सम्बोधन गर्ने अवस्था नभइकन हामी आफैले उहाँहरू कहाँ हुनुहुन्छ भन्ने कुराका आधारमा नीति बनाउन सजिलो हुन्छ भन्ने लाग्छ। यो कुरा चाहिँ अलिकति कमी रहेको हो कि भन्ने देखिन्छ। नभएदेखि तपाईँ आज जति पनि समस्याहरू उठिरहेका छन् त्यसलाई सम्बोधन गर्दै अगाडि बढ्नका लागि सरकारको तर्फबाट चाहिँ कमी भएको जस्तो मलाई लाग्दैन, तर समस्याहरू छन्, त्यसलाई हामीले व्यवस्थित हिसाबले अगाडि बढाउनका लागि हामी सबैको दायित्व हो भन्ने चाहिँ मलाई लाग्छ।
हजुर, हामीले अब सेवा क्षेत्रको चाहिँ नि विकास गर्ने सन्दर्भमा चर्चा गर्दै गर्दाखेरि कतिपय सन्दर्भमा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरूमा राज्यका संयन्त्रहरूको सेवाको चाहिँ अवस्थामाथिको कमजोरी माथिका चाहिँ यहाँले पनि भन्नुभएको जस्तो गरी हिजैदेखि एउटा बहसको विषय, हामीले अहिले आएर यो खालको चाहिँ महामारी भोग्दै गर्दाखेरि प्रणाली विकास गर्नुपर्छ, हामी कहाँ सिस्टमको चाहिँ खोजी गर्ने ठूलो चाहिँ तबका छ भन्ने सन्दर्भलाई लिएर नीतिगत हिसाबले सुधारका कामहरू गर्ने बेला एउटा चुनौतीले पनि सिर्जना गरिदिएको अवस्था छ। यसले गर्दाखेरि यो निजी क्षेत्रको चाहिँ दबदबा रहेको शिक्षा स्वास्थ्य जस्ता क्षेत्रहरूको सुधारको प्रयत्न गर्ने विषयमाथिका प्रयत्नहरूमा पनि तपाईँहरू जस्तो नीति निर्माणमा रहनुभएका एक ढंगले तपाईँको अब युवा सोच, तपाईँहरूको चाहिँ एउटा दृष्टिकोणले पनि काम गर्ने अवस्था होला मुलुकका लागि, त्यतातर्फको पनि तपाईँको अनुभव कस्तो छ त्यो पनि सुनाइदिनुहोस् न।
अब म शिक्षा स्वास्थ्य समितिकै सदस्य भएका हिसाबले पनि यी विषयहरू हाम्रो समितिभित्रका पनि छलफलका विषय हुन्। जस्तो हामीले अगाडि जब यो बोर्डिङ स्कुलहरूको बारेमा धेरै कुराहरू उठ्यो, हामीले समितिमा छलफल गऱ्यौँ, त्यसै गरी अब अहिले तपाईँ सरकारले नीति बनाउँछ, प्राइभेट सेक्टरबाट पनि सेवा दिनुपर्छ भनेर अनुरोध गर्छ निजी क्षेत्रलाई, त्यसपछि तपाईँ निजी क्षेत्रले त्यसलाई चाहिँ गर्छौँ भन्ने, तर जहिले पनि उहाँहरूका निश्चित मागहरू हुने, हामी यति भयो भने गर्छौँ नभए गर्दैनौँ। अहिले पनि तपाईँ 2000 बनायो होइन परीक्षण गर्ने शुल्क, अब त्यो 2000 शुल्कमा हामी सक्दैनौँ भन्ने, उहाँहरूको जति बेला पनि सशर्त हिसाबले मात्रै सेवा दिने जुन अवस्था छ, मलाई लाग्छ हामी लोकतन्त्रलाई विकास गर्छौँ भने, लोकतन्त्रलाई हामी व्यवस्थापन गर्छौँ भने, लोकतन्त्रलाई सुदृढ गर्छौँ भने निजी क्षेत्र पनि राज्यको एउटा निकाय हो, राज्यसँग सम्बन्धित एउटा पक्ष हो, त्यो एउटा पार्ट हो, त्यसले गर्दा त्यसको सुदृढ गर्नुपर्ने जिम्मेवारी निजी क्षेत्रको एउटा आफ्नो जिम्मेवारी हो। अर्को सरकारले नियमन गरेका कुरा, सरकारले जति पनि रेगुलेट गर्छ त्यसलाई मान्नुपर्ने जिम्मेवारी निजी क्षेत्रको हो, लोकतन्त्रको एउटा पक्ष हो, त्यसले गर्दा यो कुरालाई निजी क्षेत्रले पनि स्वीकार गर्नु पर्यो। यसलाई सरकारले पनि निजी क्षेत्रलाई कसरी कस्तो नीति बनाएर अगाडि बढ्ने भन्ने सरकार भन्दा पनि राज्यको दायित्व हो, र त्यसमा हामी सांसदहरूको भूमिका रहन्छ, किनकि अहिले भएका नीतिहरूले निजी क्षेत्रका लागि कति सहजीकरण गरेको छ, कति अप्ठ्यारो पैदा गरेको छ, उहाँहरूलाई काम गर्नका लागि कुन नीतिले उहाँहरूलाई अप्ठ्यारो बनायो भन्ने कुराको पनि हामीले खोजी गर्नु पर्यो, र सरकारले रेगुलेट गरेका कुराहरूलाई चाहिँ निजी क्षेत्रले आफूलाई आफ्नो स्वार्थका आधारमा मात्र होइन, राज्यको स्वार्थका आधारमा र जनताको स्वार्थका आधारमा, उहाँहरूको आवश्यकताका आधारमा त्यसलाई चाहिँ पुरा गर्दै जानुपर्छ, यो हाम्रो दायित्व हो, निजी क्षेत्र पनि राज्यको एउटा पक्ष हो भन्ने कुरालाई उहाँहरूले पनि स्वीकार गर्नुपर्छ भन्ने मलाई लाग्छ। यो नीतिगत सवाल हो र आज भइरहेका नीतिहरूलाई हामी हेर्दै त्यसलाई रिभाइज गर्दै भोलिका दिनमा खास गरी नागरिकको पक्षमा निजी क्षेत्रलाई कसरी परिचालन गर्ने भन्ने मुद्दा चाहिँ हाम्रो पनि त्यसको बारेमा सोच्नुपर्ने दायित्व हो भन्ने चाहिँ मलाई लाग्छ।
हजुर मान्यज्यू, अब यहीँनिर जस्तो अब नागरिकहरूको चाहिँ अपेक्षालाई सम्बोधन गर्ने सन्दर्भलाई लिएर चाहिँ चर्चा गर्दै गर्दाखेरि हामी कानुनका कुरा अब संविधानलाई हामीले चाहिँ उत्कृष्ट दस्तावेजको रूपमा चाहिँ आफैले भनिरहेको अवस्था, कानुनको अभाव धेरै जसो क्षेत्रहरूमा नदेखिए पनि व्यवहारमा नागरिकको अपेक्षासँग जोडेर हेर्दाखेरि अब यहाँ शिक्षा तथा स्वास्थ्य समितिमा पनि हुनुहुन्छ, नीतिगत कमजोरी आफ्नो ठाउँमा होला अथवा चाहिँ त्यो व्यवस्था पनि होला, तर अपेक्षा सम्बोधन गर्ने विषयमा यो सरकारी तवरबाट सञ्चालित संयन्त्रहरू एकातर्फ र निजी तर्फबाट व्यवसाय उन्मुख भएका चाहिँ सेवा दिने भनेर खोलिएका संस्थाहरूको चाहिँ अलिकति मुनाफातर्फ लक्षित चाहिँ व्यवहारले गर्दाखेरि नागरिकको अपेक्षा जस्ताको तस्तै रहने अथवा चाहिँ निराशातर्फ बढ़िरहेको अवस्था पनि छ, यो स्वास्थ्य क्षेत्र भनौं अथवा शिक्षा क्षेत्रमा पनि। यतातर्फको बहस अथवा चाहिँ हाम्रा प्रयासहरू त्यति व्यवहारमा चाहिँ उपयोगी नहुने कारण चाहिँ के देख्नुहुन्छ?
होइन, यसमा त के भने लामो समयको अभ्यासको कुरा पनि हुन्छ। होइन, निजी क्षेत्रकाले खास गरी आफूलाई तपाईँले भन्नुभयो जस्तै अलि बढी व्यवसायमुखी, सेवामुखी भन्दा पनि व्यवसायमुखी र नाफामुखी हुनुपर्छ भन्ने एउटा अब्जेक्टिभका आधारमा उहाँहरू अगाडि बढ्ने, जसको कारण के भएन भन्दा हाम्रोमा निजी क्षेत्रले नै बिचमा सेवा प्रदायक संस्थाहरूको रूपमा निजी क्षेत्र विकास हुँदै गयो, तर अहिले सङ्कटको अवस्थामा निजी क्षेत्र कसरी अगाडि बढ्ने भन्ने कुरामा उहाँहरूसँग पनि निश्चित उद्देश्य हुनुपर्छ र उहाँहरूले सेवा दिनका लागि तत्परता देखाउनुपर्छ र केही समस्या आए पनि बिस्तारै तत्परता देखाउँदै जानुहुन्छ भन्ने मलाई लाग्छ, किनकि उहाँहरूले पनि जनअपेक्षालाई पुरा गर्ने दायित्व छ। तर मेन दायित्व चाहिँ राज्यको नै हो, के सरकारको नै हो, सरकारले जनअपेक्षा पुरा गर्नुपर्छ र त्यसका लागि निजी क्षेत्रलाई कसरी परिचालन गर्ने, कसरी अगाडि बढाउने भन्ने कुरामा सहकार्य गर्दै अगाडि बढ्ने हो। तर हाम्रो जति पनि सार्वजनिक क्षेत्र छ त्यो सार्वजनिक क्षेत्रलाई कसरी मजबुत बनाउने, कसरी सुदृढ बनाउने भन्ने कुराको बारेमा सरकारले सोच्यो भने, राज्यले त्यताप्रति ध्यान दियो भने मलाई लाग्छ निजी क्षेत्र हाम्रो सहयोगी संस्थाको रूपमा मात्रै अगाडि बढ्छ। आज जसरी निजी क्षेत्रले एउटा नेतृत्व लिने अवस्था बन्यो, यो अवस्थाले हामीलाई कतिपय सङ्कटमा पनि पुर्याएको छ। त्यसैले हामीले के सोच्नु पर्यो भन्दा सरकारी संस्था जबसम्म जवाब केही हुँदैन, सरकारी संस्था जबसम्म समृद्ध र सुदृढ हुन सक्दैनन् हामीले जनअपेक्षा पुरा गर्न सक्दैनौँ, जनताका समस्या समाधान गर्न सक्दैनौँ। त्यसैले सरकारको दायित्व, राज्यको दायित्व भनेको सबैभन्दा पहिला सार्वजनिक क्षेत्रलाई सुदृढ बनाउने, त्यहाँबाट प्राप्त गर्ने सेवालाई जनमुखी बनाउने, जनअपेक्षामा आधारित बनाउने गरेर हामी अगाडि बढ्यौँ भने निजी क्षेत्र स्वाभाविक रूपमा जनमुखी हुन थाल्छ, सेवामुखी हुन थाल्छ। त्यसले गर्दा त्योतिर चाहिँ हामीले बढी ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ।
मान्यज्यू, अब झन्डै छ महिनादेखि बालबालिकाहरू घरमै बसेको अवस्था छ, विद्यालयहरूको प्रसङ्ग र शिक्षाको समग्र सन्दर्भ जोड्दाखेरि पनि हामी कहाँ शिक्षाको सन्दर्भमा पनि निजी क्षेत्रको दबदबा र सामुदायिक विद्यालयहरूको चाहिँ कमजोर उपस्थितिले गर्दाखेरि शिक्षा क्षेत्रमाथिको चाहिँ सुधारको प्रयत्नमा पनि धेरै काम गर्नुपर्ने अवस्था हो। शिक्षा समितिमा हुनुहुन्छ, तपाईँहरूले चाहिँ अहिलेको सन्दर्भमा शिक्षा क्षेत्रको चाहिँ समस्या र चुनौतीलाई कसरी हेरिरहनु भएको छ?
अब हामीले के भन्यो भने सुरुमै पनि यसको एउटा पहिला सबभन्दा पहिला हाम्रो भौगोलिक अवस्थालाई हामीले हेरौँ, त्यो भौगोलिक अवस्था र कोभिडले कस्तो प्रभाव पारेको छ भन्ने कुराको बारेमा एउटा आकलन गरिसके पछाडि त्यसले जुन खालको एउटा तथ्यहरू दिन्छ त्यसका आधारमा नीति बनाऊ भनेर हामीले चाहिँ सरकारलाई सुझाव दिएका थियौँ। र त्यसमा सरकारले के गर्यो भने वैकल्पिक शिक्षा पद्धति भनेर चाहिँ सुरु गर्यो र त्यसमा यो दूरशिक्षालाई बढी ध्यान दिँदै होइन टेलिभिजनबाट, रेडियोबाट, त्यसपछि अनलाइनबाट आफ्ना कक्षाहरू चाहिँ सुरु गरेको, युट्युबमा पनि पाठ्यक्रम राखेर पढाइहरू सुरु गरेको भन्ने कुरा चाहिँ सरकारले भनिरहेको छ र अब हामी पनि कतिपय विद्यालयले त्यो अभ्यास गरिरहेको पनि देखेका छौँ। अब यसमा मलाई के लाग्छ भन्दा हामी वैकल्पिक शिक्षा पद्धतिमा जाँदाखेरि त्यसमा पनि हामीले साधनलाई प्रयोग गरेर शिक्षा लिने कुरा जब सुरु गर्छौँ भने त्यसमा स्मार्टफोन, त्यसपछि टेलिभिजन, त्यसपछि रेडियो, यो चाहिँ कति पहुँचमा छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ भन्ने लाग्छ। र हामीले त्यति बेला के भन्यौँ भन्दा सहरमा जो चाहिँ मध्यम वर्ग र उच्च वर्गसँग जुन साधन र स्रोत छ त्यो कुरा गाउँमै रहेका जनताहरू बिचमा पनि फरक छ। त्यति मात्रै होइन, सहरमा जो दैनिकी गरेर आफ्नो जीवनयापन गर्नुहुन्छ, जो श्रममा आधारित भएर त्यहाँ सहरमा बस्नुहुन्छ, उहाँहरूका बच्चाहरू नै धेरै सार्वजनिक विद्यालयमा पढ्छन्, सामुदायिक विद्यालयमा पढ्छन्। त्यसकारण हामीले सरकारले सोच्दाखेरि ती विद्यार्थीको पहुँच पुग्छ कि पुग्दैन भन्ने कुराको आधारमा नीति बनाउनुपर्छ भनेर हामीले भनेका थियौँ र त्यो कुरालाई सरकारले हामीले विभिन्न माध्यमहरूलाई कुन माध्यम त्यहाँ पुग्न सक्छ त्यसका आधारमा हामी पढाइ गर्छौँ भनेर भने तापनि त्यसको प्रभावकारिता भने देखिएको छैन र हामीले अस्ति केही समय अगाडि पनि भनेका छौँ यो शिक्षालाई सबैको पहुँचमा पुर्याउनका लागि सरकारले अहिले प्रयोग गरिरहेको वैकल्पिक विधिको प्रभावकारिताको बारेमा एकपटक अध्ययन गरौँ र त्यसलाई अध्ययन गरिसके पछाडि कसको पहुँच पुगेको छ छैन भन्ने कुराको एउटा एसेसमेन्ट गरेर अपहुँच पुर्याउनका लागि एउटा ढाँचा तयार गरेर अगाडि बढौँ जसले चाहिँ सबैका लागि शिक्षा भन्ने जुन मान्यता छ त्यो माथि त्यो अधिकारमाथि पनि हनन नहोस् र सीमान्तकृत समुदाय फेरि पनि शिक्षाबाट वञ्चित हुने अवस्थालाई पनि ख्याल गरौँ भन्ने हिसाबले हामीले सुझाव दिएका छौँ र उहाँहरूले त्यसलाई अध्ययन गरेर फेरि समितिमा आफ्ना विचारहरू राख्छौँ भएका हाम्रा समस्याहरू बताउँछौँ भन्नुभएको छ र म अहिले यो कार्यक्रम मार्फत पनि के भन्न चाहन्छु भने हामीले सबैका लागि शिक्षा भन्ने कुरालाई एउटा मौलिक हकको रूपमा संविधानमा स्थापित गरेका छौँ यो हकलाई संरक्षण गर्ने दायित्व राज्यको हो सरकारको हो हामी जनप्रतिनिधिहरूले त्यहाँ रहेका कमीहरूलाई सरकारले गर्न खोजेको काममा रहेको अव्यवस्थापन पक्षलाई उठाउन र उजागर गर्न जरुरी छ र म त्यो भूमिका चाहे समितिका सदस्यले होस् चाहे सांसदका हिसाबले होस् जहाँसुकै पनि उठाउनेछु र सरकारले जुन प्रयत्न गरिरहेको छ यो प्रयत्नमा साथ दिनुपर्ने दायित्व पनि हाम्रो भन्ने लाग्छ त्यसैले नागरिकले पनि कसरी पढाइ भइरहेको छ हाम्रा बच्चाहरूले के गरिरहेका छन् भन्ने कुराको खोजी गर्नुपर्छ र त्यो खोजी गर्नका लागि अभिभावकहरू जो चाहिँ आज खानाको लागि आफ्नो दैनिक जीवन कसरी गुजार्ने भन्ने अभिभावकले त्यतातिर ध्यान पुर्याउन नसक्ने हुन्छ त्यति परिवारको खोजी गरेर राज्यले त्यो भूमिका चाहिँ पुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ।
हजुर, अब पहुँचको सन्दर्भमा कुरा गर्दाखेरि जतिखेर यो खालको महामारीको चाहिँ सुरुवात भएको थियो त्यही बेलामा हामीले छलफलहरू बहसहरू रिपोर्टिङहरू गर्ने सन्दर्भमा शिक्षा विभागकै तर्फबाट गरिएको एउटा अध्ययन प्रतिवेदनले यो अनलाइनमा बस्न सम्भव हुने विद्यार्थीहरूको प्रतिशत अत्यन्त थोरै मात्रामा 14-15% मात्रै विद्यार्थीहरू बस्न सक्ने भन्ने खालको चाहिँ प्रतिवेदन बाहिर आएको अवस्था थियो। अब शिक्षा क्षेत्रतर्फको अवस्था अत्यन्त चुनौतीपूर्ण रहेको सन्दर्भमा राज्यले निर्वाह गरिदिने चाहिँ भूमिका अथवा राज्यको दायित्व सरकारको दायित्वमाथिको प्रसंगमा जसरी विगतमा चाहिँ यो निजी क्षेत्रको दबदबा रह्यो यो अलिकति मुनाफा कमाउने उद्देश्यतर्फ लागे सेवा क्षेत्रहरू भन्ने सन्दर्भमा निर्णय गर्ने बेला पनि त यस्तै बेला हो नि। यो बेलामा अब तपाईँहरूले चाहिँ अनुभव लिनु भएको छ समस्याको चाहिँ पहिचान गर्नु भएको छ भनेपछि स्वास्थ्य शिक्षा जस्ता चाहिँ सेवा क्षेत्रमा सरकारी दायित्व बढाउने विषयमा चाहिँ अलिकति अगाडि बढेर निर्णय गर्ने बेला पनि यही हो त्यतातर्फको चाहिँ वातावरण कस्तो देख्नुहुन्छ
त्यो पनि हामीले भनेका छौँ। एउटा त तपाईँ यसपटक अब स्वास्थ्य क्षेत्रमा बजेटहरू थप गर्ने हाम्रो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई खास गरी होइन सरकारी स्वास्थ्य क्षेत्रलाई दिनुपर्छ भन्ने हिसाबले सरकारले एउटा पोलिसी बनाएको छ र आम रूपमा पनि अहिले एक खालको अपेक्षा के बढाएको छ भन्दा अब सरकारी स्वास्थ्य क्षेत्र जबसम्म सबल हुन सक्दैन त्यति बेलासम्म जनताले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्दैनन् भन्ने कुरामा हामी आम रूपमा नै मेरो विचारमा सबै सहमत भएका छौँ एउटा कुरा। अब अर्को चाहिँ के हो भन्दा चाहे शिक्षाको कुरा गरौँ चाहे स्वास्थ्यको कुरा गरौँ हिजोदेखि नै एउटा निजी क्षेत्रको दबदबाका कारण त्यो 81 हामीले निजी क्षेत्रलाई त्यहाँबाट बाहिर ल्याउने भन्दा पनि निजी क्षेत्रलाई कसरी जिम्मेवार बनाउने एउटा पक्ष र अर्को पक्ष भनेको सरकारी क्षेत्र कसरी सबल हुने त्यसका लागि सरकारी क्षेत्रले नेतृत्व लिन सक्नुपर्छ र हामीले के भनेका छौँ भने आज निजी क्षेत्रका कतिपय विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन् कतिपय हामी चाहिँ सामुदायिक विद्यालयहरूसँग मर्ज गरेर जान्छौँ भनेर पनि आउनु भएको छ नि। अब त्यसको बारेमा सरकारले एउटा ठोस नीति अहिले नै बनाउनुपर्छ र कार्यान्वयन गर्नुपर्छ भन्दा हामीले समितिको तर्फबाट पनि सरकारलाई सुझाव दिएका छौँ।
राजनीतिक नेतृत्वको चाहिँ इमान्दारिता र त्यसको चाहिँ सेवाप्रतिको तत्परतामाथिका प्रश्नहरू पनि आम अपेक्षामाथि आधारित भएर आजको सन्दर्भमा केलाउँदाखेरि राजनीतिप्रति नेतृत्व कति इमान्दार छ भन्ने प्रश्नमा पनि यो लगानीका हिसाबले कतिपय राजनीतिक मान्छेहरूकै स्कूलहरू अस्पतालहरू रहेको कारणले गर्दाखेरि पनि निजी क्षेत्रप्रति उनीहरू बढी चाहिँ लोयल बन्ने र यसलाई सुधार गर्ने प्रयत्नमा आफ्नो स्वार्थले पनि काम गरेको भन्ने रूपमा पनि टिप्पणी हुने गरेको हो र केही हदसम्म त्यो यथार्थसम्मत पनि टिप्पणी मानिन्छ। यो अर्थमा राजनीतिक नेतृत्वको इमान्दारिता को प्रश्न चाहिँ मा चाहिँ तपाईं कहाँनिर देख्नुहुन्छ यो चाहिँ जिज्ञासामा?
यसो मलाई के लाग्छ भने सबभन्दा पहिला हामी राजनीतिलाई कसरी बुझौँ भन्ने कुरामै अलिकति बहस गर्नुपर्छ भन्ने लाग्छ। अब एउटा समयसम्म हामीले राजनीतिलाई आन्दोलन भनेर बुझ्यौँ, आन्दोलनमा लागिरहँदा हामी मुद्दाहरूबाटै बढी प्रभावित हुने र समाजलाई पनि हामी समाजमा रहेका हरेक समस्यालाई टिपोट गर्ने र मुद्दा बनाउने, जसले के गरेका थियो भन्दा राजनीति र समाजलाई जोडेको थियो, राजनीति र समाज एक अर्कोमा परिपूरक थिए, त्यसले राजनीति समाजको नेतृत्वदायी संस्था हो भन्ने हिसाबले स्थापित पनि भयो। तर पछिल्लो अवधिमा के रह्यो भन्दा हामीले जब एउटा पद्धतिलाई स्वीकार गरेर राजनीतिक प्रक्रियालाई अगाडि बढायौँ, त्यो पद्धति भनेको निर्वाचन पद्धतिलाई हामीले जब स्वीकार गऱ्यौँ, त्यसपछि के बन्यो त भन्दा एकातिर राजनीतिभित्र कार्यकर्ताहरू जसले भोलि राजनीति गर्नका लागि निर्वाचन प्रणालीमा जानका लागि आफूलाई त्यहाँभित्र चाहिँ तपाईँ स्थापित गर्नुपर्ने भयो, त्यसको लागि आजको आवश्यकता अनुसार आज हामी एउटा आधुनिक युगमा छौँ, त्यति मात्र होइन हामी विश्वव्यापीकरणको प्रभावमा छौँ, हामी चाहिँ पुँजीवादी समाजमा छौँ, चाहे त्यो पुँजीवाद कुन रूपमा विकास भएको छ भन्ने एउटा पक्ष रहला, तर आज विश्वव्यापी पुँजीवादको प्रभाव नेपाली समाजमा पनि छ। त्यो भएको कारणले के बन्दै गयो त भन्दा राजनीतिभित्र बिस्तारै आर्थिक पक्ष चाहिँ बलियो हुनपर्छ, आर्थिक पक्ष बलियो भएन भने हामी राजनीति गर्न सक्दैनौँ भन्ने एउटा सोचको विकास गर्यो, त्यो कार्यकर्ताभित्र पनि भयो, त्यो नेताभित्र पनि भयो, तर त्यो राजनीतिक दलहरूभित्र कार्यरत रहेको सबै पङ्क्तिमा आयो, जसको कारणले गर्दा कसरी हामी निरन्तर रूपमा राजनीति गर्ने भन्ने सवाल चाहिँ बढी आर्थिक पक्षसँग जोडिएका कारण अलिक बढी आमदानी गर्नुपर्छ, आमदानी भयो भने हामी राजनीतिमा निरन्तर रूपमा लाग्न सक्छौँ भन्ने सोचले लगानी गर्ने कुराहरू पनि बढ्यो। त्यसले गर्दा मलाई के लाग्छ भने राजनीतिक कार्यकर्ताहरू कस्तो हुने, राजनीति गर्नका लागि राजनीतिक भ्यालु के हो भन्ने कुरा चाहिँ दलहरूले इस्टाब्लिस गर्नु पर्यो, त्यो एउटा दलको मात्रै कुरा होइन, त्यो सबै दलभित्र एउटा खालको साझा राजनीतिक भ्यालुको बारेमा साझा समझदारी हुनु पर्यो। र आजको सन्दर्भमा भन्दा लोकतन्त्रलाई स्थापित गर्न, लोकतन्त्रलाई बचाउनका लागि, संरक्षण गर्नका लागि, दिगो बनाउनका लागि हाम्रो दलहरू कस्तो हुने, दलभित्रका कार्यकर्ता कस्तो हुने भन्ने कुरा चाहिँ अबको बहसको विषय हो। हिजो तपाईँले भने जस्तै हामी कुन मूल्यबाट अगाडि बढ्ने भन्ने कुराका बारेमा हामीले स्पष्ट रूपमा व्याख्या गर्न सकिएन, नेतृत्वका बारेमा हामी अभ्यास गर्दैथ्यौँ, लोकतान्त्रिक अभ्यासहरू गर्दैथ्यौँ, तर आर्थिक पक्षलाई राजनीतिले कसरी हेर्ने, सामाजिक पक्षलाई राजनीतिले कसरी हेर्ने, मानवीय पक्षलाई राजनीतिले कसरी हेर्ने भन्ने कुराहरू चाहिँ के हुँदै गयो भन्दा कमजोर हुँदै गए, जसको कारण आज हामीले यी विषयहरूलाई उठाइरहेका छौँ र यी बहसका विषय हुन् भन्ने लाग्छ मलाई। केही समय लाग्छ यसको चाहिँ एउटा खालको ठोस अवस्था राजनीतिभित्र तयार हुन।
हामीले धेरै आन्दोलनहरू गऱ्यौँ, प्रणाली स्थापित हो हुन्छ र जनअपेक्षा सम्बोधन हुन्छ भन्ने आम चाहिँ आशा, त्यो आशालाई मर्न नदिनको लागि यहाँले भन्नुभयो जस्तो गरी अब यो राजनीतिक संस्कारमा चाहिँ परिवर्तन ल्याउनु पर्ने अथवा मानसिकतामा परिवर्तन ल्याउनु पर्ने, विषयमाथिको चुनौती सबभन्दा धेरै चुनौती धेरै मान्छेहरूले भन्ने गरेको मानसिक हिसाबले परिवर्तन ल्याउने विषय ज्यादै जटिल बन्दै गएको सन्दर्भमा त्यो सम्भव हुन्छ देख्नुहुन्छ?
होइन, यो त तपाईँ लोकतन्त्रको अभ्यास नै हो। लोक हामी 72 नै संविधान कस्तो बनाउने भन्ने हिसाबले लाग्यौँ, होइन संविधान कस्तो बनाउने भन्दा जनताको हकलाई कसरी स्थापित गर्ने भन्ने विषय नै प्रमुख विषय बन्यो, त्यो 72 नै बन्यो। जब हामीले संविधानलाई घोषणा गर्यौँ र संविधानको एउटा दस्तावेज आज हामीसँग छ जसले जनताका हकलाई सुनिश्चित गरेको छ, अहिले हामी त्यो हकका आधारमा माग गरिरहेका छौँ र राजनीतिक दलहरूको व्यवहार कस्तो हुनुपर्छ भन्ने बारेमा छलफल गरिरहेका छौँ। संवैधानिक हिसाबले हामीले हक प्राप्त गर्यौँ, त्यो लोकतन्त्रको एउटा पक्ष रह्यो। अब बाँकी रह्यो के हो भन्दा व्यवहार र सोचलाई बदल्ने कुरा। व्यवहार र सोचलाई बदल्नका लागि तपाईँ लोकतन्त्रको मान्यता अनुरूप नागरिकहरूको दायित्व के हो भन्ने कुराका बारेमा नागरिकहरूलाई पनि हामीले सचेत गर्न जरुरी छ। आजको सन्दर्भमा नागरिक कस्तो हुने, आजको सन्दर्भमा राज्यका अरू अङ्गहरू कस्तो हुने, त्यस्तो मिडिया पनि राज्यको एउटा अङ्ग हो, होइन? हिजो तपाईँ जति बेलासम्म हामीसँग संविधान थिएन, हामीले हकलाई संस्थागत गर्न सकेका थिएनौँ, त्यो बेलाको मिडियाको रोल, आज तपाईँ हामीसँग लोकतन्त्र स्थापित भइसके पछाडिको मिडियाको रोल, त्यसै गरी तपाईँ राजनीतिक नेताहरूको रोल, अब यी सबै कुरा चाहिँ केसँग जोडियो भन्दा व्यवहार र तपाईँ सोचलाई बदल्ने कुरासँग जोडिए। त्यसले गर्दा अहिलेको हाम्रो गन्तव्य, अहिलेको हाम्रो बहस चाहिँ बढी कता गइरहेछ भन्दा व्यवहार र सोच बदल्ने कुरातिर गइरहेछ, यो लोकतन्त्रको पक्ष हो भनेर चाहिँ मैले.
हुन्छ, समय र विचार सहित कार्यक्रममा सहभागी हुनुभयो, अमूल्य खालको चाहिँ विचारहरू राख्नुभयो, त्यसको लागि रेड नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ.
हजुरले समय दिनुभएकोमा, मेरो विचारहरू मैले राख्न पाउने अवसर दिनुभएकोमा म रेडियो नेपालप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु.
हस्, नमस्कार. उहाँ हुनुहुन्थ्यो प्रतिनिधि सभामा कास्की क्षेत्र नम्बर 2 प्रतिनिधित्व गर्नुहुने सांसद विद्या भट्टराई. उहाँसँग समसामयिक सन्दर्भमा कोरोनाले उत्पन्न गरेको परिस्थिति सँगसँगै नीति निर्माण गर्ने सन्दर्भमा सांसदहरूको भूमिकाका प्रसंगहरू जोडेर सम्वाद गर्यौं. यसै सम्वादको साथसाथै आजको लागि हाम्रो कार्यक्रमको समय सकिएको छ. प्राविधिक सहकर्मी काशीराम आचार्यलाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु. नमस्कार.